आयत नंबर 100 से देखिए, अवलम यहदिलल्लज़ीन यरिसून अल-अर्द मिन बादी अहलिहा अल्लौ नशाउ असबनाहुम बिज़ुनूबिहिम, और क्या इन लोगों को जो जमीन के वारिस हुए वहां के लोगों की हलाकत के बाद इन वाक्यात के सुनने के बाद ये बात नहीं बताई कि अगर हम चाहें तो इनके जरायम के सबब इनको हलाक कर डालें और हम इनके दिलों पर बंद लगा दें बस वो ना सुन सके। तिलकल कुरा नकुस्सु अलैका मिन अम्बाइहा, इन बस्तियों के कुछ कुछ किस्से हम आपसे बयान कर रहे हैं और इन सब के पास इनके पैगंबर मोजज़ात लेकर आए, फिर जिस चीज को उन्होंने इब्तदा में झूठा कह दिया ये बात न हुई कि फिर इसको मान लेते। अल्लाह ताला इसी तरह काफिरों के दिल बंद कर देता है। और अक्सर लोगों को हमने ईफाए अहद करता हुआ न देखा और हमने अक्सर लोगों को बेहुक्म ही पाया। फिर इसके बाद हमने मूसा अलैहिस्सलाम को अपने दलाइल देकर फिरौन और उसके उमरा के पास भेजा, मगर इन लोगों ने इसका बिल्कुल हक अदा न किया। सो देखिए इन मुफसिदों का क्या अंजाम हुआ। और मूसा अलैहिस्सलाम ने फरमाया, ए फिरौन, मैं रब्बुल आलमीन की तरफ से पैगंबर हूँ, मेरे लिए यही शायान है कि बजुज सच के अल्लाह की तरफ कोई बात मंसूब न करूँ। मैं तुम्हारे पास तुम्हारे रब की तरफ से एक बड़ी दलील भी लाया हूँ, सो तो और बनी इसराइल को मेरे साथ भेज दे, सो तू बनी इसराइल को मेरे साथ भेज दे। قال ان كنت جئت بآيه فأت بها ان كنت من الصادقين, फिरौन ने कहा, अगर आप कोई मौजज़ा लेकर आए हैं तो इसको आप पेश कीजिए अगर आप सच्चे हैं। बस आपने अपना असर डाल दिया, सो अचानक वो साफ एक अजदहा बन गया और अपना हाथ बाहर निकाला, सो वो यकायक सब देखने वालों के रूबरू बहुत ही चमकता हुआ हो गया। قال الملأ من قوم فرعون إن هذا لساحر عليم, قوم فرعون में जो सरदार थे उन्होंने कहा, वाकई ये शख्स बड़ा माहिर जादूगर है, ये चाहता है कि तुमको तुम्हारी सरजमीन से बाहर कर दे, सो तुम लोग क्या मशवरा देते हो। उन्होंने कहा कि आप इनको और इनके भाई को मोहलत दीजिए और शहरों में हरकारों को भेजिए कि वो सब माहिर कारी जादूगरों को आपके पास लाकर हाजिर करें। जी रुकू खत्म हो गया था 108 आयत पे। रुकू नंबर 3, इसका उनवान क्या है, काफिला दावतो हक और सालार है मूसा अलैहिस्सलाम। यहां से मूसा अलैहिस्सलाम की बात हुई। अल्लाह ताला ने इनके नाते से हमें 7 बातों का इशारा दिया कि लोग तारीख इंसानी से सबक क्यों नहीं लेते। तारीख सुनते हैं, पढ़ते हैं, लेकिन सबक क्यों नहीं लेते। आज भी देखिए हिस्ट्री का मजमून फेमस मजमून है बच्चों के स्कूलों में, लेकिन आप कुरान के हिस्ट्री पढ़ाने के अंदाज को भी देखते चाहिए और आज के दौर में पढ़ाने को भी। मुझे अच्छी तरह याद है मुझे सबसे बुरा मजमून जो लगता था वो हिस्ट्री लगती थी। मैं रोती थी, अपने सामने पेपर वाले दिन किताबें रखती थी, मैं कहती थी वो खुद मर गए हैं बुजुर्ग और हमें मुश्किलों में डाल गए, हम क्यों पढ़े। ना सन याद होते, ना तारीखें याद होती, कौन किसका बेटा किसका नहीं। और आप यहाँ देख रहे हैं सूरह आराफ में आप हिस्ट्री पढ़ रहे हैं, कितनी सदियों की कहानी, और एक बात पे बात करते हैं तो अपनी जिंदगी बदल जाती है। तो लिहाजा तारीख पढ़ने का मकसद क्या होता है, कि लोग सबक लें। लेकिन अमूमन क्यों नहीं लाते, उसकी वजूहात है इस रुकू में लिख लीजिए। नंबर 1, कि वो लोग जो सबक ना लें उनके दिलों पर अल्लाह ताला मोहर लगा देता है। जो एक दफा अमल के लिए नहीं सुनेगा ना, दिल बंद हो जाएगा। इसीलिए मैं अपने आप को भी और आपको भी बार बार कहती हूँ, कुरान सुनते वक्त जो दिल में अमल की बातें आती हैं, जो खुद सेहत करते हैं, उसको अपने पास लिख लिया करें। पहले दिन मैंने कहा था कि आपके हाथ में एक बाईं तरफ एक छोटी सी डायरी हर वक्त रखी रहे, जो ही कोई बात आए, दिल पसीजे, दिल में अमल की बात है, फौरन उसको खोलें और उसमें लिखें कि इंशाल्लाह आज ये करना है। एक कमिटमेंट तो हम आपको दे रहे हैं ना, कुछ कमिटमेंट्स आपने खुद भी करनी है। वरना याद रखिए, एक दफा कुरान से ऐसे ही गुजर जाएंगे ना, तो फिर दूसरी बार कम ही दिल जाता है अमल करने को, फिर तो बहसें करने को दिल जाता है। ये पता चल जाता है हमें ये भी आता है, हमें ये भी आता है, और अल्लाह ताला हमें ऐसा ना बनाए। तीसरी चीज, अगली बात क्या है, कि जिनको सबक नहीं लेना होता वो सुन के भी नहीं सुनते। अगली बात, एक दफा झुठलाने के बाद फिर दोबारा मानने की तौफीक नहीं रहती। फिर तीसरी बात क्या है कि वादों की पासदारी न करना, ये भी तारी सबक लेने से दूर कर देते हैं इंसान को। और अगली बात क्या है, फिस्क, फासिक लोगों को बड़ी बड़ी निशानियों से भी फायदा नहीं होता। अल्लाह ताला ने हजरत मूसा अलैहि सलाम और फिरौन का किस्सा यहाँ रखा। हजरत मूसा ने निशानियां पेश की, लेकिन अल्लाह ताला फरमाते हैं कि उसने उन निशानियों के साथ जुल्म किया। अल्लाह की निशानियों के साथ जुल्म क्या होता है कि इंसान उसको सुन के उसके साथ अल्लाह के करीब ना जाए या उसका मजाक उड़ाए। हजरत मूसा अलैहि सलाम ने चार बातें इस रुकू में की उस कौम से। पहली बात क्या कही कि मैं अल्लाह की तरफ से आया हूँ। इससे क्या पता चला कि दाई दीन अल्लाह का नुमाइंदा होता है और नबी भी। दूसरी बात जो उन्होंने कही कि मैं हक के सिवा कुछ ना कहूंगा। तीसरी बात सरीह दलील लेके आया हूँ। और चौथी बात कि बनी इसराइल को मेरे साथ भेज दो। यहाँ एक छोटा सा जुमला लिख लें हजरत मूसा की जिंदगी के बारे में तो आपको बहुत फायदा होगा। और वो क्या है कि आम नबियों की नबुवत का मकसद एक था, लेकिन मूसा की नबुवत के दो मकासद थे। एक क्या जो सब कौम नबियों का था, वो क्या था कि लोगों तक हक पहुंचाना। और दूसरा क्या है, बनी इसराइल की आजादी जो कई साल की गुलामी का शिकार हो चुकी थी। यहां मूसा अलैहिस्सलाम उस दूसरे मकसद के लिए कोशिश कर रहे हैं। फिरौन की जिंदगी में पहला मकसद पूरा करवाया जब वो डूब गया, उसके बाद फिर तौरात मिली। बाज लोग गलती करते हैं, हाँ मूसा ने फिरौन को तौरात की आयतें पढ़ पढ़ के सुनाई। तौरात तो नाजिल ही नहीं हुई थी, वो तो बाद में मिली। तो बहरहाल हमारे लिए इसमें अमल की बात क्या है कि फिरौन जैसे बड़े बड़े मुतकब्बिर ही सामने क्यों ना आ जाएं, हक को नहीं बदलना। जाती ख्वाहिशात की वजह से दीन को आसान नहीं करना, कमजोरी नहीं दिखानी। और अपने पास अगर कोई ऐसी चीज है जिससे मुखालिफ को मसहूर किया जा सके तो उसको इस्तेमाल करना। इस पे मैं बात करूंगी कि बाज दफा बाज दीन वाले इतने रिजिड हो जाते हैं, कहते हैं माइक भी इस्तेमाल ना करो, ये तो तकब्बुर है, ऊपर क्यों बैठते हो, ये तो तकब्बुर है। मैं कहती हूँ कि जितना बेहतरीन से बेहतरीन माहौल आप दीन का बना के लोगों को दिखा सकते हैं, दिखाइए। अगर आपके पास वहां हर लेटेस्ट मॉडल की चीज मौजूद है, दिखाइए। ये निशानियां होती हैं कि अल्लाह दीन वालों को कोई कमजोर नहीं समझता। दीन जो है वो बिल्कुल लोगों की नजरों में मिस्कीन बनने का नाम नहीं। चले आयत नंबर 109 से देखते हैं, चौथा रुकू। दोबारा उसी आयतों को हम देख लेंगे। قال الملأ من قوم فرعون إن هذا لساحر عليم। कौम फिरौन में जो सरदार थे उन्होंने कहा कि वाकई ये शख्स बड़ा माहिर जादूगर है, ये चाहता है कि तुमको तुम्हारी सरजमीन से बाहर कर दे, सो तुम लोग क्या मशवरा देते हो। उन्होंने कहा आप इनको और इनके भाई को मोहलत दीजिए और शहरों में हरकारों को भेज दीजिए कि वो सब माहिर जादूगरों को आपके पास लाकर हाजिर कर दें। और वो जादूगर फिरौन के पास हाजिर हुए और कहने लगे कि अगर हम गालिब आए तो क्या हमको कोई बड़ा सिला मिलेगा। फिरौन ने कहा हाँ, और तुम मुकर्रब लोगों में दाखिल हो जाओगे। इन साहिरों ने अर्ज की, ए मूसा, ख्वा आप डालिए या हम ही डालें। मूसा अलैहि सलाम ने फरमाया तुम ही डालो, यानी तुम इब्तदा करो। बस जब उन्होंने डाला तो लोगों की नजरबंदी कर दी गई और इन पर हैबतदारी कर दी और इस तरह का बड़ा जादू दिखाया गया। और हमने मूसा अलैहि सलाम को हुक्म दिया कि अपना असा डाल दीजिए, सो असा का डालना था कि इसने इनके सारे बने बनाए खेल को निगलना शुरू कर दिया। बस हक जाहिर हो गया और उन्होंने जो कुछ बनाया था सब जाता रहा। बस वो लोग इस मौके पर हार गए और खूब जलील होकर फिरे, और जो साहिर थे वो सजदे में गिर गए, कहने लगे आमन्ना बि रब्बिल आलमीन, हम ईमान लाए रब्बुल आलमीन पर, रब्बी मूसा व हारून, जो मूसा और हारून का भी रब है। फिरौन कहने लगा कि तुम मूसा पर ईमान लाए हो बगैर इसके कि मैं तुमको इजाजत दूं, बेशक ये साजिश थी जिस पर तुम्हारा अमल दरामत हुआ, और इस शहर में ताकि तुम सब इस शहर से यहाँ के रहने वालों को बाहर निकाल दो, सो अब तो हकीकत मालूम हो जाती है। मैं तुम्हारे एक तरफ के हाथ और दूसरी तरफ के पांव काटूंगा, फिर तुम सबको सूली पर चढ़ा दूंगा। उन्होंने जवाब दिया, हम मरकर तो अपने मालिक ही के पास जाएंगे। वमा तनकिमु मिन्ना इल्ला अन आमन्ना बि आयाति रब्बिना, और तू हम में ऐसा कौन सा ऐब देखा है और तूने हम में कौन सा ऐसा ऐब देखा है बजुस इसके कि हम अपने रब के अहकाम पर ईमान ले आए जबकि वो हमारे पास आए। रब्बना अफ्रिक अलैना सब्रा सब्रं व तवफ्फना मुस्लिमीन, ए हमारे रब हमारे ऊपर सब्र का फैजान आम कर दे और हमारी जान हालत इस्लाम पर निकाल। आमीन। ये तरकु नंबर 4, इसका उन्वान क्या है? मूसा अलैहिस्सलाम के खिलाफ महाज अराई और जादूगरों का कबूले ईमान। इसमें हमने देखा कि फिरौन ने पूरी कोशिश की, जादूगरों को बुलाया, मूसा अलैहिस्सलाम के खिलाफ कोशिशें की, उनके उस असर को कम करने की कोशिश की, अपने ही लोगों को बुलाया जो जादू पे भी थे और कुफर पे भी थे, और जब जादू पे आए तो मांग रहे थे कि इनाम क्या मिलेगा, यानी पूरी नज़र दौलत पे थी, और जब हक सामने आ गया, इस्लाम दिल में गया, तो फौरन फिर सजदे में चले गए। इस पूरे रुकू का अगर आप थीम पॉइंट देखें तो जादूगरों का कबूल इस्लाम है। जब हक दिल में आता है ना, तो फिर इंसान किसी से नहीं डरता, किसी से मरूब नहीं होता, किसी की तरफ माइल नहीं होता, किसी मलामत करने वाले की मलामत की परवाह नहीं करता। ये बातें सिर्फ उस दिन की हैं जब तक दिल में ईमान नहीं आया। आप कहते हैं लोग हुज्जतें करते हैं, दीन का मजाक करते हैं, हदीसों का मजाक करते हैं, पर्दे का मजाक करते हैं, होने दे, होगा। ये कब बदलेगा? जब दिल बदलेगा। जिस दिन दिल बदला उस दिन सब बदल गया। नबी सल्लम ने फरमाया कि फिरौन के जादूगरों की अजीब कहानी है कि सुबह के वक्त वो जहन्नुमी थे और चाश्त के वक्त वो जन्नती बन के जन्नत में पहुंच चुके। सुबह जब मुकाबले में आए, जादू भी था, कुफर है, और कुफर भी था, लालची भी दिख रहे थे कि आते ही फिरौन से कहा पहले ये बताओ कि मिलेगा क्या। लेकिन जब हक देख लिया, जब देखा कि ये जादू नहीं, ये तो कुछ और है, फौरन छुप गए। फिरौन धमकियां दे रहा है कि मैंने तो तुम्हें इजाजत नहीं दी, तो उन्होंने कहा कि इस्लाम कबूल करने के लिए क्या इजाजत की जरूरत है, क्या मैं अल्लाह की बात मानने के लिए आपकी इजाजत लूंगी। ये जुमला हमें भी याद कर लेना चाहिए कि आपकी मानूं या रब की मानूं, क्या वाकई रब की बात दुरुस्त है या मेरी बात दुरुस्त है। इसीलिए आज का जो हमारा किताब है इसकी, उसका नाम भी यही है कि आपकी मानूं या रब की मानूं। और ये जुमला जिंदगी में बहुत दफा बोलना पड़ता है। कभी भी कोई आपको नाफरमानी पे, नाराजगी पे माइल करे, दावत दे, तो आप कहते हैं हाय कैसे मना करें, अपने लोग हैं, घर वाले हैं, खानदान हैं। तो मैं इसका जुमला आपको सिखा देती हूँ, आप उनसे ही पूछें आपकी मानूं या रब की मानूं। बस ये बोलना सीख लेंगे इंशाल्लाह, आप देखिएगा फिर वो खुद ही बता देंगे, वो जिसकी कहें फिर उसकी मान लें, लेकिन कहें कि जिम्मेदारी फिर आप मेरी लेंगे। ठीक है, तो लिहाजा जब दिल में हक आया तो झुके नहीं, बिके नहीं, कॉम्प्रोमाइज नहीं किया, मसलहत वाला दीन नहीं किया, असिमिलेट होते होते बिल्कुल ही घुल ही नहीं गए कि अपना इस्लामी ख़त्म कर दिया। और हमारे लिए इसमें अमल की बात यही है कि हालात मुश्किल हों या आसान हों, हमने दीन से पलटना नहीं, इस्तकामत। बहुत रश आता है मुझे इन लोगों पे, और आप देखिए ये वो लोग हैं जिन्होंने एक नमाज नहीं पढ़ी, इधर मुसलमान हुए, चंद खड़ियों के बाद फिरौन ने इनको सूली पे चढ़ा दिया, इनके हाथ कटवाए, एक हाथ टांग कटवाई तो एक पांव कटवाया, मुख्तलिफ सिरफ से, फिर इधर से कटवाया तो इधर से। क्यों ऐसा किया? कि इनको अजियत मिले, तकलीफ में रख के इनको मारूं, लेकिन अल्लाह ताला ने इनको जन्नतें दे दी। तो अल्लाह ताला हमें भी ईमान की आजमाइशों से बचाए और इस दीन पे इस्तकामत अता फरमाए। रुकू नंबर 5, आयत नंबर 127 है। وقال الملأ من قوم فرعون أتذر موسى وقومه ليفسدوا في الأرض ويذرك وآلهتك قال سنقتل أبناءهم ونستحيي نساءهم وإنا فوقهم قاهرون। और कौम फिरौन के सरदारों ने कहा, क्या आप मूसा अलैहिस्सलाम और इनकी कौम को यूं ही रहने देंगे? کہ وہ ملک میں فساد کرتے پھریں اور وہ آپ کو اور آپ کے معبودوں کو ترک کیے رہیں؟ فرعون نے کہا کہ ہم ابھی ان لوگوں کے بیٹوں کو قتل کرنا شروع کر دیں گے اور عورتوں کو زندہ رہنے دیں گے اور ہم کو ان پر ہر طرح کا زور ہے. تکبر تھا نا. موسیٰ علیہ السلام نے اپنی قوم سے فرمایا اللہ تعالیٰ کا سہارا حاصل کرو اور صبر کرو. یہ زمین اللہ تعالیٰ کی ہے, اپنے بندوں میں سے جس کو چاہے وہ مالک بنا دے اور آخر کامیابی انہی کی ہوتی ہے جو اللہ تعالیٰ سے ڈرتے ہیں. قالوا اوزینا من قبل ان تأتینا ومن بعد ما جئتنا. قوم کے لوگ کہنے لگے کہ ہم تو ہمیشہ مصیبت ہی میں رہے, آپ کی تشریف آوری سے پہلے بھی اور آپ کی تشریف آوری کے بعد بھی. موسیٰ علیہ السلام نے فرمایا بہت جلد اللہ تعالیٰ تمہارے دشمن کو ہلاک کر دے گا بجائے ان کے تم کو اس سرزمین کا خلیفہ بنا لے گا اور پھر تمہارا طرز عمل دیکھے گا. رکوع چھوٹا سا ہے لیکن بات اس میں بڑی اہم ہے. اس کا عنوان کیا ہے؟ دشمنوں کا مقابلہ کیسے. آپ لکھ لیں کا کیسے. استعینوا بالصبر, صبر اور نماز تو پیچھے تھی, یہاں اس کا ہے صبر. اس کا تھیم کیا ہے؟ صبر. موسیٰ علیہ السلام کی قوم جب فرعون کے چنگل میں تھی اور اس پہ بہت زیادہ ظلم و زیادتی ہوئی, اس میں آپ نے دیکھا کہ فرعون نے موسیٰ علیہ السلام کے دور میں دو دفعہ ان کے بنی اسرائیل کے بیٹوں کے قتل کا حکم دیا. کب دیا؟ ایک تو سب کو معروف بات معلوم ہے کہ جب موسیٰ علیہ السلام کی پیدائش سے پہلے کسی نے خواب دیکھا تھا کہ بنی اسرائیل کے گھروں سے ایک آگ آئی ہے, وہ بات تھی. اس وقت موسیٰ علیہ السلام ابھی موجود نہیں تھے. اسی طرح کہتے ہیں کہ دوبارہ پھر موسیٰ علیہ السلام کی زندگی میں بھی یہ ہوا تھا, جیسے یہ جادوگروں کا مقابلہ دیکھنے کے بعد پھر دوبارہ بنی اسرائیل کی شامت آئی تھی اور ان کے بیٹوں کو قتل کیا جاتا ہے. قوم کتنی ناشکری ہے. اتنی خیر جو موسیٰ کی ذات سے نکلی, جو موسیٰ جھگڑ رہے ہیں ان کے لیے, جا کے بڑے بڑے ایوانوں میں, بڑی بڑی پارلیمنٹس میں جا کے ان کے لیے فیض بات کر رہے, کہہ رہے ہیں کہ تم سے تو کبھی خیر نہیں ملی, جب تم نہیں تھے تب بھی ہمارے بیٹے کا ذبح ہوتے تھے اور آج تم آئے ہو تب بھی ذبح ہوتے ہو. اس سے کیا پتہ چلتا ہے؟ ناشکری کا رویہ. وہ لوگ جو چھوٹی سوچ رکھتے ہیں نا, وہ ان لوگوں پہ زیادہ تنقید کرتے ہیں جو ان کو بڑا فائدہ دیتے ہیں. موسیٰ کو کیا مشکل تھی جا کے اپنی جان کو فرعون کے سامنے مشکل پہ پیش کریں, آرام سے سوتے کھاتے پیتے. ان لوگوں کی آزادی کی وہ دعوتیں لے کے پھر رہے تھے, تحریکات چل رہی تھیں, لیکن اس قوم نے کبھی بھی موسیٰ علیہ السلام کو خیر نہیں دی. نبی صلی اللہ علیہ وسلم کو زندگی میں جب بہت ستایا گیا تو کسی نے آپ کے اوپر چیز کا درد مندی کا اظہار کیا کہ آپ اتنا ستائے گئے, تو آپ نے فرمایا نہیں, میرے سے زیادہ موسیٰ ستائے گئے. اور حقیقت ہے, کبھی آپ ان کی تاریخ پڑھ کے دیکھیں, جتنے انعامات ملے اتنے ہی ستائے گئے. لہٰذا اللہ تعالیٰ نے اس قوم میں قوموں کے ناشکری کے رویے کی بات بتائی. پھر اس کے بعد ہمیں یہ بتایا, جو آخری بات تھی اس میں وہ کیا تھی, کہ بے شک آخر میں اللہ تعالیٰ دشمن کو ہلاک کرے گا اور تم کو غلبہ دے گا. اس رکوع سے ہم نے جو بات سیکھی ہے وہ کیا ہے, کہ پہلی بات یہ ہے کہ ناشکری نہیں کرنی, ہر معاملے میں اللہ سے مدد مانگنی ہے, دشمن کی دھمکیوں کے جواب میں صبر. صبر کیا ہوتا ہے؟ اس وقت ریئیکشن نہیں دکھانا, بڑے بن کے نہیں دکھانا, بس ٹھیک ہے جہاں ہوگا سو ہو جائے گا. اسی طرح ایک چیز جو ہم نے سیکھی اس رکوع سے وہ کیا ہے, کہ انسان اگر حق پہ جمع رہے تو آخری فتح اسی کی ہوتی ہے. اور آج بھی اگر مسلمان جو سبق لے کے ایمان اور تقویٰ کے اور صبر کے راستے پہ گامزن ہو جائیں, انشاء اللہ تعالیٰ وہ دن دور نہیں کہ جب پھر مسلمانوں کو غلبہ ملے گا. رکوع نمبر 6 آیت نمبر 130. وَلَقَدْ أَخَذْنَا آلَ فِرْعَوْنَ بِالسِّنِينَ وَنَقْصٍ مِّنَ الثَّمَرَاتِ لَعَلَّهُمْ يَذَّكَّرُونَ. اور ہم نے فرعون والوں کو مبتلا کیا قحط سالی میں اور پھلوں کی کم پیداواری میں تاکہ وہ نصیحت قبول کریں, پس جب ان پر خوشحالی آ جاتی تو کہتے کہ یہ تو ہمارے لیے ہونا ہی چاہیے تھی, اور اگر کوئی بدحالی پیش آتی تو موسیٰ علیہ السلام اور ان کے ساتھیوں کی نحوست بتاتے. ایسا ہوتا ہے نا. یاد رکھو کہ ان کی نحوست اللہ تعالیٰ کے پاس ہے, لیکن ان کے اکثر لوگ نہیں جانتے اور یوں کہتے ہیں کہ ایسی ہی بات ہمارے سامنے لاؤ کہ ان کے ذریعے سے ہم پر جادو چلاؤ, پھر جب بھی ہم تمہاری بات ہرگز نہ مانیں گے۔ پھر ہم نے ان پر طوفان بھیجا اور ٹڈیاں اور گھن کا کیڑا اور مینڈک اور خون، کہ یہ سب کھلے کھلے معجزے تھے۔ سو وہ تکبر کرتے رہے اور وہ لوگ کچھ تھے ہی جرائم پیشہ۔ اور جب ان پر کوئی عذاب واقع ہوتا، یہ بڑی دلچسپ بات ہے، اس کو غور سے سنیے گا آپ بھی، اور جب ان پر کوئی عذاب واقع ہوتا تو یوں کہتے، اے موسیٰ ہمارے لیے اپنے رب سے اس بات کی دعا کر دیجئے جس کا اس نے آپ سے وعدہ کر رکھا ہے، اگر آپ اس عذاب کو ہم سے ہٹا دیں تو ہم ضرور ضرور آپ کے کہنے سے ایمان لے آئیں گے اور ہم بنی اسرائیل کو بھی رہا کر کے آپ کے ساتھ کر دیں گے۔ پھر جب ان سے عذاب کو ایک خاص وقت تک ان سے پہنچنا تھا ہٹا دیتے تو فوراً ہی عہد شکنی کرنے لگتے۔ کبھی یہ رویہ دیکھے، جب مشکل پڑی تو وعدے اور جب مشکل ٹلی تو دوبارہ ویسے، یہ قوموں کے ساتھ ہمیشہ ہی ہوتا رہا۔ فَانْتَقَمْنَا مِنْهُمْ فَأَغْرَقْنَاهُمْ فِي الْيَمِّ بِأَنَّهُمْ كَذَّبُوا بِآيَاتِنَا وَكَانُوا عَنْهَا غَافِلِينَ۔ پھر ہم نے ان سے بدلہ لیا، یعنی ان کو دریا میں غرق کیا، اس سبب سے کہ وہ ہماری آیتوں کو جھٹلاتے تھے اور اس سے بالکل ہی غفلت کرتے تھے۔ اور ہم نے ان لوگوں کو، جو کہ بالکل کمزور شمار کیے جاتے تھے، اس سرزمین کے پورب اور پچھم کا مالک بنا دیا جس میں ہم نے برکت رکھی ہے۔ اور آپ کے رب کا نیک وعدہ بنی اسرائیل کے حق میں ان کے صبر کی وجہ سے پورا ہو گیا، اور ہم نے فرعون اور اس کی قوم کے خود ساختہ کارخانوں کو اور جو کچھ وہ اونچی اونچی عمارتیں بنواتے تھے سب کو درہم برہم کر دیا۔ وجاوزنا ببنی اسرائیل البحر، اور ہم نے بنی اسرائیل کو دریا سے پار اتار دیا۔ بس ان لوگوں کا ایک قوم پر گزر ہوا جو اپنے چند بتوں سے لگے بیٹھے تھے، کہنے لگے، اے موسیٰ ہمارے لیے بھی ایک معبود ہی مقرر کر دیجئے جیسے کہ ان کے یہ معبود ہیں۔ آپ نے فرمایا کہ واقعی تم لوگ بڑی جہالت میں ہو۔ کتنی نااہل قوم تھی یہ لوگ، جس کام میں لگے ہیں یہ تباہ کیا جائے گا اور ان کا یہ کام محض بے بنیاد ہے۔ فرمایا کہ اللہ کے سوا اور کسی کو تمہارا معبود بنا دوں، حالانکہ اس نے تم کو تمام جہان والوں پر فوقیت دی ہے۔ وَإِسْنَجَّيْنَاكُمْ مِنَ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ، اور وہ وقت بھی یاد کرو جب ہم نے تم کو فرعون والوں سے بچا لیا جو تم کو بڑی سخت تکلیفیں پہنچاتے تھے، تمہارے بیٹوں کو قتل کرتے تھے اور تمہاری عورتوں کو زندہ چھوڑ دیتے تھے، اور اس میں تمہارے پروردگار کی طرف سے بہت بڑی آزمائش تھی۔ یہ ترکو نمبر 6، اس کا عنوان کیا ہے؟ جب تخت گرائے جاتے ہیں۔ فرعون کا تخت گر گیا، تخت پہ تھا اور دریا کے اندر ڈوبا اور اس نے بھی پناہ نہ دی۔ پورے رکوع میں ہم نے قوم فرعون پہ آنے والے 6 عذابوں کا ذکر پڑھا۔ کون کون سے تھے؟ قحط، اور پیداوار میں کمی ہوئی، طوفان آیا، ٹڈی دل چھٹا یعنی فصلوں پہ کیڑا آتا ہے، سسریاں ان پہ پھیلی یعنی جوئیں، مینڈک نکلے ان پہ، اور خون ان کے اوپر آیا۔ یعنی مختلف طرح سے اللہ تعالیٰ نے ان پہ عذاب کیے، اور بعض جگہ آتا ہے کہ ان پہ یہ عذاب ایک ایک ہفتے کے وقفے سے آئے، لیکن ہر عذاب کے آنے کے وقت میں موسیٰ کے پاس آتے اور کہتے کہ اپنے رب سے کہو کہ ہمیں چھوڑ دے، معاف کر دے، اور جو اگر یہ عذاب ٹل گیا تو ہم تمہارے ساتھ بنی اسرائیل کو جانے دیں گے۔ موسیٰ علیہ السلام ان کے لیے دعا کر دیتے، عذاب ٹل جاتا، جو ہی عذاب ٹل جاتا دوبارہ وہی کرتے جو پہلے کرتے تھے۔ اور عموماً لوگوں کا یہی رویہ ہوتا ہے، مشکلوں میں پڑتے ہیں تو تسبیحیں نکل آتی ہیں، جائے نماز کھلنے لگتے ہیں، صبح و شام تہجدوں تک کی کوشش ہے، لیکن جو ہی وہ مشکل حل ہوئی تو کہتے ہیں بس اللہ تعالیٰ وہ قیمت دے دی، ہم نے وہ قیمت دی تھی اس کام کی، کام ہو گیا، آپ کس بات کے لیے پڑھیں، اب کیوں کریں۔ بعض لوگ صدقہ بھی یہ قیمت سمجھ کے دیتے ہیں، اب یہ کام ہو جائے گا صدقہ دے دیں گے، اب تو کوئی مشکل نہیں لہٰذا اب کیوں کریں۔ تو لہٰذا اس رکوع میں ہمارے لیے عمل کی باتیں کیا ہیں کہ اگر اللہ تعالیٰ سے کوئی وعدہ کیا جائے تو اس کو پورا کرنا ہے۔ پھر دوسری بات جو ہم نے اس رکوع میں دیکھی وہ کیا دیکھی، کہ اس قوم نے अल्लाह ताला को जब के जब अजाबों के बाद भी अपने आप को नहीं दुरुस्त किया तो फिर इन पर एक बड़ा अजाब आया। लोगों ने खुली आंखों से देखा कि फिरौन अपने लश्करों के साथ डूबा और डूब के उसको बाहर निकाला गया। और ये चीज़ बनी इसराइल के लिए एक बहुत बड़ी, एक ख्वाब की बात तो हो सकती थी, उसको हकीकत नहीं समझ सकते थे, लेकिन इतनी बड़ी निशानी देखने के बाद भी थोड़ा सा आगे वहां से गुजरे तो किसी कौम को एक बुत की पूजा करते देख के कहने लगे हमारे लिए भी ऐसा बुत बना दें। यानी मैं बनी इसराइल को वाकई जब संजीदगी से सोचती हूँ तो मेरे जहन में यही आता है, अहमक, बड़ी ही ना अहल किस्म की कौम थी कि एक जिंदा ताहूत से अल्लाह ने पनाह दी। कितने साल की जंग के बाद वहां से फिरौन से जान छुटी और उससे निकले तो अब कह रहे हैं मिट्टी का बुत बना दो। और ये कौमें करती हैं। फिरौन से निजात पाने के बाद उनका तो ये रवैया था, आइए जरा हम देखते हैं कि अंग्रेज से निजात पाने के बाद आज हमारा क्या रवैया है। इस आयत को हाईलाइट करके सोचें कि कौम फिरौन, तो फिरौन से निजात पाने के बाद मूसा के साथ फिर दोबारा वही रवैये करती रही। आज हम पाकिस्तान के नाम पे क्या कर रहे हैं? क्या हमें निजात नहीं मिली? 14 अगस्त को हम भी तो एक यौम निजात मनाते हैं, लेकिन आज बनी इसराइल के रवैये पे हैरत क्यों? हमने भी वही काम किए जो उससे पहले शायद नहीं करते थे। लिहाजा अल्लाह ताला अगर कोई नेमत दे तो उस नेमत को कैसे इस्तेमाल करना है, मजीद शुक्रगुजारी से। हम छुट्टी मना के, सारा सारा दिन इंडियन मूवीज देख के, नारे लगा के, कुछ अच्छे अच्छे खाने पका के और सड़कों पे नाचते गाते हुए 14 अगस्त मनाते हैं। और इंतहाई दुख की बात जो मुझे इसी हालिया अपने दौरे में टूर में मैंने देखी, इत्तेफाक से अगस्त था, मैंने कभी आज तक नहीं सुना था कैसा होता है, लेकिन मैं हैरान हो गई कि 14 अगस्त के मेले के नाम पे क्या कुछ हो रहा है। यहाँ भी हुआ, मुझे यहाँ का भी पता चला बाद में, और एक इत्तेफाक हुआ कि मेरा दर्स था, मैं गई तो साहब खाना बड़ी बेचारी हरासा थी, मैंने कहा क्या हुआ, कहने लगी कि मुझे नहीं पता था कि आज इसी वक्त में 14 अगस्त का मेला है, और जिसको कह रही हूँ दर्स पे आओ वो कह रहे हैं कि हम तो मेले पे जा रहे हैं। जरा आप सोचिए, क्या ये है 14 अगस्त, ये है यौम निजात? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तो जब मक्का फतह करके आए तो आपकी चेहरे पे इतनी आजजी थी, आपकी दाढ़ी ऊंटनी के कजावे के साथ लग रही थी। आजिज करते हुए, शुक्र करते हुए, अल्लाह की हम करते हुए अपने मक्का में दाखिल हुए। आज हम किस नाम के नारे बनाते हैं? कौन आजाद हुआ है? किसका जहन आजाद है? किसकी सोच आजाद है? हम तो और जहनी गुलामी का शिकार हो गए। वो गुनाह तो उस वक्त वहां बरेसगीर पाक और हिंद में मिलके नहीं कर पाते थे जो आज पाकिस्तान में हो रहे हैं। आज जितना नाच गाना, जितनी फहाशी आज हमारे मुल्कों में है, इतनी तो शायद आज से 50-55 साल पहले ना थी। कौन कहता है हम आजाद हैं? आजादी तो वो होती है जिसमें अकल आजाद हो जाए, अपनी सोच खुल जाए, अपनी अकल से सोचने लगे, अपनी आंखों से देखने लगे और अल्लाह ताला वाकई हमें आजादी दे दे। सच्चे दिल से अपने मुल्क के लिए दुआ कीजिए कि अल्लाह हमारी आंखें खोल दे और इंसानों की जो भीड़ है उसको एक उम्मत में बदल दे। चलिए अगले रकू पे चलते हैं, आयत नंबर 142 से। और हमने मूसा अलैहि सलाम से 30 रातों का वादा किया और 10 रात मजीद इनसे इन 30 रातों को पूरा किया, बस इनके परवरदिगार का वक्त पूरे 40 रात का हो गया। और मूसा अलैहिस्सलाम ने अपने भाई हारून अलैहिस्सलाम से कहा, मेरे बाद इनका इंतजाम रखना और इसलाह करते रहना और बद नज़म लोगों की राय पर अमल मत करना। और जब मूसा अलैहिस्सलाम हमारे वक्त पर आए और इनके रब ने इनसे बातें की तो अर्ज किया कि ऐ मेरे परवरदिगार, मुझको अपना दीदार कराइए कि मैं आपको एक नज़र देख लूँ। इरशाद हुआ कि तुम मुझको हरगिज़ नहीं देख सकते, लेकिन तुम इस पहाड़ की तरफ देखते रहो और वो अगर अपनी जगह पर बरकरार रहा तो तुम भी मुझे देख सकोगे। बस जब इनके रब ने पहाड़ पर तजल्ली फरमाई तो तजल्ली ने इसके पर हचे उड़ा दिए और मूसा अलैहिस्सलाम बेहोश होकर गिर गए। फिर जब होश में आए तो अर्ज किया, बेशक आपकी जात इससे मुबर्रा है कि मैं आपकी जान में जनाब में तौबा करता हूँ और मैं सबसे पहले आप पर ईमान लाने वाला हूँ। قال يا موسى إن استفيتك على الناس برسالاتي وبكلامي, इर्शाद हुआ ए मूसा, मैंने पैगंबरी और अपनी हम कलामी से और लोगों पर तुमको इम्तियाज दिया है, تو جو کچھ میں نے تم کو عطا کیا اس کو لے لو اور شکر کرو. پھر ہم نے چند تختیوں پر ہر قسم کی نصیحت اور ہر چیز کی تفصیل ان کو لکھ کر دی. تم ان کو پوری طاقت سے پکڑ لو اور اپنی قوم کو حکم کرو کہ ان کے اچھے اچھے احکامات پر عمل کریں. اب جلد ہی تم لوگوں کو ان بے حکم لوگوں کا مقام دکھاتا ہوں. میں ایسے لوگوں کو اپنے احکام سے برگشتہ ہی رکھوں گا جو دنیا میں تکبر کرتے ہیں, جس کا ان کو کوئی حق حاصل نہ ہو, اور اگر وہ تمام نشانیاں دیکھ بھی لیں تب بھی اس پر ایمان نہ لائیں گے, اور اگر ہدایت کا راستہ دیکھیں تو اس کو اپنا طریقہ نہ بنائیں, اور اگر گمراہی کا راستہ دیکھ لیں تو اس کو اپنا طریقہ بنا لیں. یہ اس سبب سے ہے کہ انہوں نے ہماری آیتوں کو جھٹلایا اور ان سے غافل رہے. والذین کذبوا بآیاتنا ولقاء الآخرة حبطت اعمالهم, اور یہ لوگ جنہوں نے ہماری آیتوں اور قیامت کے پیش آنے کو جھٹلایا ان کے سب کام غارت ہو گئے, ان کو وہی سزا دی جائے گی جو کچھ یہ کرتے تھے. رکوع نمبر 7, اس کا عنوان کیا ہے؟ انوکھی ملاقات. اس رکوع میں موسیٰ کی اپنے رب سے ملاقات کا ذکر ہے. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو ملاقات سے پہلے 4 باتوں کی بات کی. نمبر 1 کیا ہے؟ کہ اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو کوہ طور پہ طلب کیا. کیا پتہ چلا؟ کہ رب سے باتیں کرنے کے لیے تنہائی ضروری ہے, فوکس ہونا. اور آج ہم رب سے بات کیسے کرتے ہیں؟ نماز میں. دوسری چیز پتہ چلی کہ 40 راتیں کوہ طور پہ بسر کی. اس سے کیا پتہ چلتا ہے؟ رب سے ملاقات کے لیے دنیا سے کٹنا, رمضان میں اعتکاف کی صورت میں ہو یا عام دنیا میں رہتے ہوئے دل کی دوری کے ناطے ہو, لیکن کچھ نہ کچھ لوگوں سے کٹنا پڑتا ہے. تیسری چیز, موسیٰ علیہ السلام نے ہارون علیہ السلام کو جائے نشین بنایا. 2 ہدایات کی ان کو. نمبر 1, ٹھیک کام کرنا, اصلاح کرنا, اور مفسدین کے طریقوں پر نہ چلنا. اگر اتنی بات پہ ہم اپنے عمل کو دیکھ لیں اس سے پہلے کہ ہم اللہ تعالیٰ سے ملاقات والی بات پہ غور کریں, تو اس میں ہمارے لیے عمل کی بات کیا ہے, جو کہ شروع میں آپ سے ذکر کیا, کہ رب کا قرب پانے کے لیے تنہائی لازم ہے. اسی طرح اللہ کی عبادت کرنا, نماز کی صورت میں ہو یا قرآن کی صورت میں, یا اس وقت بھی قرآن سنتے وقت ہمارے ارد گرد خاموشی بہتر ہے اور ہمیں اس بات کو زیادہ اچھا سمجھائے گی. دوسری چیز ہم نے جو اس سے سیکھی کہ کسی جگہ جائیں اگر تو اپنے پیچھے کسی کو امیر مقرر کر دیں, قائم مقام یا نائب کا لفظ. آپ جب گھر سے آتے ہیں نا تو اپنے بچوں میں سے سب سے سمجھدار بچے کو بڑا بنا کے آیا کریں. اس کا یہ نہیں مطلب کہ وہ روپ ڈالے, لیکن وہ پھر اس کو امیر کی صفات بھی سکھا دیں, عاجزی, ہمدردی, محبت, لیکن کسی ایک کو ذمہ دار ضرور ٹھہرانا چاہیے, ورنہ تو مشکل ہوگی. آپ دیکھیے کہ میں نے کئی دفعہ, میرے دل میں خیال آتا تھا کہ جب لوگ جہاز چلاتے ہیں, خدا نخواستہ اگر پائلٹ کو کچھ ہو جائے تو کیا جہاز گر جائے گا. ایک چھوٹا سا خوف آتا تھا جہاز میں بیٹھ کے, لیکن مجھے جب معلوم ہوا کہ پائلٹ تنہا نہیں ہوتا, اس کے سائملٹینیسلی ایک اور بیٹھا ہوتا ہے, کہ اگر ایک کے ساتھ دوسرے کو ایک کو کچھ ہو تو دوسرا فوراً سنبھال لے. اس سے ایک بہت ہی خوبصورت اصول نکالا ہے, اور اللہ تعالیٰ ہم سب پہ لیے آسانی کرے کہ ہر بندہ جس جگہ پہ اسائن ہو اپنے ساتھ ایک اپنا نائب تیار کرے. بس اگر آپ یہاں آتے ہیں, کل ہم کوئی بات کرتے ہیں, کچھ کام کرتے ہیں, تو میں کہتی ہوں اچھا ٹھیک ہے کہ آپ کلاس انچارج ہیں, مثال ہے, تو کلاس انچارج کا فرض کیا ہے کہ وہ اپنے ساتھ کسی اور ایک شخص کو اس کام کے لیے تیار رکھے, سب یا کو یا اسسٹنٹ کے نام پہ جو کرتے ہیں. یہ چیز حضرت موسیٰ علیہ السلام کے کردار سے سمجھ میں آتی ہے. اور تیسری بات کیا ہے کہ ان کو 2 نصیحتیں جو کہ وہ بڑی قابل غور ہیں, کہ تم کام ٹھیک رکھنا اور مفسدوں کے طریقے پہ نہ چلنا. کیونکہ عموماً ایسا ہوتا ہے کہ جب قائد موجود نہیں ہوتا تو لوگ قائم مقام لوگوں کو مس یوز کرنے کی کوشش کرتے ہیں, تو لہٰذا یہ ساری چیزیں جو ہیں یہ مینجمنٹ سکھاتی ہیں. اب اس کے بعد کیا ہوتا ہے کہ موسیٰ علیہ السلام کی اپنے رب سے ملاقات ہوتی ہے. کوہ طور پہ جاتے ہیں, ملاقات کا وقت مقرر ہوا. پہلی بات, موسیٰ علیہ السلام نے دعا کی کہ میں رب تجھے دیکھنا چاہتا ہوں. اللہ تعالیٰ نے فرمایا کہ تو نہیں دیکھ سکتا. پہاڑ پہ بجلی گری اور وہ ریزہ ریزہ ہو گیا. موسیٰ علیہ السلام اس عمل کو دیکھتے ہوئے بے ہوش ہو گئے. پھر اللہ تعالیٰ نے ان کو جب ہوش دلائی تو توبہ کرنے لگے اور اللہ تعالیٰ نے پھر ان کو اپنے دین کے لیے چن لیا. کیسے چنا؟ چار باتوں کی نصیحت ہی کی. نمبر ایک کہ تم میرے پیغمبر ہو گے، مجھ سے کلام کرو گے، ہاں جو میں دوں اس کو لے لو، یعنی جو احکامات تورات کی صورت میں دوں لے لو اور اس پہ شکر کرو. اور موسیٰ علیہ السلام کو تورات تختیوں پہ لکھی ہوئی دے دی. اس سے کیا بات عمل کی پتہ چلی؟ پہلی بات یہ کہ کسی سے ملاقات کے لیے وقت مقرر کر لینا چاہیے، اپوائنٹمنٹ لینا، یہ بہت اہم بات ہے. اس لیے کہ یہاں لفظ لی میقات ہی نہ کا آیا ہے. ہمارے ہاں بعض دفعہ یہ بات بڑی ہی معیوب سمجھی جاتی ہے کہ کسی سے پہلے وقت لیا جائے، فون کرنے سے پہلے یا بات کرنے سے پہلے. پھر نتیجتاً اگر جانے پہ ملاقات نہ ہو یا فون کرنے پہ بات نہ ہو تو برا مناتے ہیں کہ آپ نے تو ہم سے بات نہیں کی. آپ دیکھیے کیا ہر بندہ ہر وقت اویلیبل ہوتا ہے؟ اگر عام طور پہ بھی کہیں کسی سے بات کرنی پڑے تو ہمیشہ سلام کے بعد پہلا جملہ کیا ہونا چاہیے؟ کیا آپ بزی تو نہیں؟ جتنی بات کرنی اتنی کہیں. بعض لوگ کیا کہتے ہیں، کیا دو منٹ بات ہو سکتی ہے؟ آپ کہتے ہیں کر لیتے ہیں، اور بات وہ ہوتی ہے دس منٹ لمبی. اب آپ بیچ میں نہ روکنے کے نہ ٹوکنے کے، تو لہٰذا یہ ایک اچھا مینر اس سے سیکھا ہم نے. دوسری چیز ہم نے اس میں دیکھی کہ رب سے ملاقات، رب کو دیکھنا. قال لن ترانی، تم مجھے نہیں دیکھ سکتے، موسیٰ علیہ السلام کی محبت کو ثابت کرتی ہے. حضرت علامہ اقبال کا ایک شعر ہے اس لفظ کے اوپر جس میں انہوں نے یہ لفظ استعمال کیا ہے، کہتے ہیں کہ صدائے لن ترانی دیکھ کے چپ ہوں میں، تقاضوں کی کہاں جرت مجھ فرقت کے مارے کو. شعر تو غلط ہی ہوگا لیکن مفہوم بتا دیتی ہوں. کہتے ہیں کہ اللہ تعالیٰ، آپ نے موسیٰ علیہ السلام کو جب یہ کہہ دیا تھا کہ لن ترانی، تو مجھے نہیں دیکھ سکتا، تو اس لفظ کو سن کے میں چپ ہوں، ورنہ دل بہت چاہتا ہے ملاقات کروں. یعنی تقاضوں کی کہاں جرت، میرے اندر جرت نہیں ہے کہ میں یہ کہوں کہ میں تجھے دیکھ سکتا ہوں، دیکھنا چاہتا ہوں، لیکن چونکہ موسیٰ کو نہیں آپ نے دکھے تو مجھے کہاں دکھیں گے. تو اللہ تعالیٰ کی ملاقات کی تمنا، یہ لکھیے اس پہ اپنے عمل کے لیے کہ رب کے چہرے کا دیدار، اس سے ملنا، اس سے بات کرنا، یہ انسان کو اپنے اندر پیدا کرنے کی کوشش کرنی ہے. اور پھر رکوع کے آخری حصے میں تورات کے کچھ حکم تھے جو تختیوں کی صورت میں لکھی گئی تھی، اس کے اندر کی کچھ باتوں کو اللہ تعالیٰ نے ہمارے سامنے رکھا کہ اس کو مضبوطی سے پکڑنا، اور جو بات ہے اس کی اسی کو مانی اس کا وہی پیش کرنا. اور اسی میں اللہ تعالیٰ نے خوشخبری دے دی تھی کہ فاسقوں کا گھر دکھاؤں گا، یعنی وہ لوگ جو آج انکار کرتے ہیں اور دشمن بنے ہیں، ایک وقت آئے گا کہ آپ ان کے گھروں تک پہنچ کے رہیں گے. بہرحال ہمارے لیے اس پورے رکوع میں جو بات ہے وہ کیا ہے کہ جس طرح موسیٰ علیہ السلام کی کوہ طور پہ رب سے ملاقات ہوئی، اسی طرح دن میں پانچ بار ہماری جائے نماز پہ رب سے ملاقات ہوتی ہے نماز میں. تو نماز میں اس کیفیت کو پیدا کرنے کی کوشش کریں کہ ہم نے رب سے بات کرنی ہے اور اس کی بات کا جواب دینا ہے.